यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 6 बजेको समाचार सुन्नुहोस्। सरकारले आगामी मंगसिर 4 गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले मंगसिर 4 गते आइतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। त्यस्तै बैठकमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावितको उद्धार राहत र पुनस्थापनाका सम्बन्धमा समेत छलफल भएको मन्त्री कार्कीले जानकारी दिनुभयो। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएपछि हालको मौजूदा संसदको कार्यकाल के हुन्छ भन्ने संचारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता कार्कीले नयाँ सदस्यका लागि मनोनयन दर्ता भएको दिन हालको संसदको कार्यकाल स्वतः समाप्त हुने सरकारको बुझाइ रहेको बताउनुभयो। निर्वाचन आयोगले मंगसिर 2 गते शुक्रबारका लागि एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न सरकारलाई यसअघि सिफारिश गरेको थियो। निर्वाचन आयोगले आगामी मंगसिर 4 गते प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि तयार रहेको जनाएको छ। आयोगमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन स्वच्छ निष्पक्ष र भयरहित ढंगमा सम्पन्न गर्न आयोगले आन्तरिक तयारी गरिरहेको र थप काम तत्कालै शुरू गर्ने बताउनुभयो। उहाँले सरकारले घोषणा गरेको मितिले 107 दिनको समय अवधि आयोगलाई उपलब्ध भएकाले मंगसिर 4 गते निर्वाचन सम्पन्न गर्न आयोगलाई कुनै अप्ठ्यारो नहुने पनि बताउनुभयो। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा छुट्टा छुट्टै मतपत्र र छुट्टा छुट्टै मतपेटिकाको व्यवस्था गरिने प्रमुख आयुक्त थपलियाले बताउनुभयो। पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नावावली संकलन कार्य आजदेखि स्थगित हुने जानकारी दिनुभयो। निर्वाचनका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थाका लागि आयोगले यथाशक्य चाँडै सरकारलाई योजना पठाउने तयारी गरेको पनि प्रवक्ता पौडेलले बताउनुभयो। निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोगले सबै पक्षको सहयोगका लागि आग्रह समेत गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठकले आगामी मंगसिर 4 गते प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मिति सरकारले घोषणा गरेकोमा त्यसको स्वागत गरेको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा हिजो बसेको बैठकले निर्वाचनको मिति घोषणा गरेकोमा सरकारलाई धन्यवाद व्यक्त गरेको महासचिव बेदुराम भूषालले जानकारी दिनुभयो। देशभर निर्वाचनको प्रचार गर्न पार्टीका सबै संगठनलाई बैठकले निर्देशन पनि दिएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निर्वाचनको स्वागत गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर साईले बाटो बिजुली वन बजार व्यवस्थापन र विचार मार्फत कर्णाली प्रदेशको विकास सम्भव हुने बताउनु भएको छ। प्रदेश सरकारको वार्षिक प्रगति समीक्षामा हिजो मुख्यमन्त्री साईले सरकारका नीति कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड़ समेत दिनुभयो। सर्वोच्च अदालतले रहेका पुराना बकेउता मुद्दा न्यूनीकरण सम्बन्धी कार्ययोजना 2079 कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने जनाएको छ। सर्वोच्च अदालतको गत असार 22 गते बसेको पूर्ण बैठक फूलकोटले यही साउन 20 गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो। अदालतले पुराना बकेउता मुद्दा न्यूनीकरण सम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्च्युट हुने विश्वास गरिएको छ। अदालतमा 2079 सालको वैशाख 30 सम्म आइपुग्दा 5 वर्ष नागेका मुद्दा 4819 थान छन्। त्यस्तै 2 वर्ष नागेका मुद्दा 17612 थान रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो। बाढ़ी पहिरोका कारण देशभरका 5 वटा सड़क पूर्ण र 13 वटा सड़क आंशिक रूपमा अवरूद्ध भएका छन्। वर्षाका कारण हाल पूर्ण रूपमा अवरूद्ध भएका सड़कमा मुस्ताङको काभ्रेभीर रारा राजमार्गको नुवाकोट तोप्ला सड़क साफे बगर मार्तडी कोल्टी सड़कको अमकोट बल्दे सड़क रोल्पाको कोइलाबास लमही अर्जुन खोला घोराई होलेरी घरतीगाउँ थवाङ लुकुम सड़क र चितौनको मौरी पुल रहेको छ। हाल 13 वटा सड़क एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेका छन्। खाद्य ऐन 2023 विपरीत अखाद्य वस्तु उत्पादन गर्ने 115 उत्पादक कम्पनीलाई कानूनी कार्यवाही हुने भएको छ। खाद्यान्नमा लेबल न्यून गुणस्तर ऐन नियम विपरीत दूषित र कोलिफर्म मिसिएका खाद्य तथा पेय पदार्थ उत्पादन गरेका कम्पनीलाई खाद्य ऐन 2023 बमोजिम कानूनी कार्यवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले अभियोग प्रमाणित भएमा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री सामग्री वितरण गर्ने कम्पनीलाई खाद्य ऐनले 5 वर्षसम्म कैद वा 50,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको बताउनुभयो। हिजो 760 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 5,926 नमूनाको परीक्षण गर्दा 760 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमणबाट हिजो 1 जनाको मृत्यु भएको छ। कोरोना संक्रमणको संख्या बढ़ेसँगै सक्रिय संक्रमित पनि बढ़ेका छन्। हाल 5,602 संक्रमित आइसोलेशनमा रहेर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। हिजो 47,341 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। र तनहुँका विभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये भाइरल ज्वरोका बिरामीको संख्या बढ़न थालेको छ। उपचारका लागि जिल्लाको दमौली अस्पतालमा दैनिक 250 देखि 300 को हाराहारीमा बिरामी आउने गरेको हाम्रा संवाददाताले जनाएका छन्। दमौली अस्पतालमा उपचारका लागि पुगेका बिरामी मध्ये 30 देखि 40% बिरामी भाइरल ज्वरोका रहेका छन्। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।